दूर ना जाइए, इसी दीन अंग्रेज को देख लीजिए जो इस वक्त हिंदुस्तान का दीन है। याद रहे कि ये जबकि हिंदुस्तान में अंग्रेजों की हुकूमत थी उस वक्त का है। ये दीन उसी वजह से तो चल रहा है कि ताज़ीरात हिंद और ज़ाब्ते दीवानी अंग्रेजी ताकत से नाफिस है। आपकी ज़िंदगी के सारे कारोबार अंग्रेज़ के मुकर्रर करदा तरीक़े पर इसकी लगाई हुई हद बंदियों के अंदर अंजाम पाते हैं और आप सब इसी के हुक्म के आगे सरे इताअत झुका रहे हैं। जब तक ये दीन इस क़ुव्वत के साथ कायम है, आप खा किसी दीन के मोतक़िद हों, बहरहाल उसी के लिए कोई जगह नहीं है। लेकिन अगर ताज़ीरात हिंद और ज़ाब्ते दीवानी चलना बंद हो जाए और अंग्रेज़ के हुक्म की इताअत और बंदगी ना हो, तो बताइए कि दीन अंग्रेज़ का क्या मफहूम बाकी रह जाता है। दीन इस्लाम, ऐसा ही मामला दीन इस्लाम का भी है। इस दीन की बिना यह है कि ज़मीन का मालिक और इंसानों का बादशाह सिर्फ अल्लाह ताला है, लिहाजा इसी की इताअत और बंदगी होनी चाहिए और इसी की शरीयत पर इंसानी ज़िंदगी के सारे मामला चलने चाहिए। ये अल्लाह के इख्तदार आला का उसूल जो इस्लाम पेश करता है, ये भी इस गर्ज़ के लिए है और इसके सिवा कोई दूसरी गर्ज़ इसकी नहीं है कि ज़मीन में सिर्फ अल्लाह का हुक्म चले, अदालत में फैसला उसी की शरीयत पर हो, पुलिस इसी के अहकाम जारी करे, लेन देन इसी के जाब्ते की पैरवी में हो, टैक्स उसी की मर्जी के मुताबिक लगाए जाएं और उन्हीं मसारिफ में सर्फ हों जो उसने मुकर्रर किए हैं, सिविल सर्विस और फौज इसी के जेरे हुकुम हो, लोगों की क़ुव्वतें और काबिलियतें, मेहनतें और कोशिशें उसी की राह में हो, तकवा और खौफ उसी से किया जाए, रैयत इसी की मुती हो और फिल जुमला इंसान उसके सिवा किसी के बंदे बनकर ना रहे। जाहिर बात है कि ये गर्ज़ पूरी नहीं हो सकती जब तक के खालिस इलाही हुकूमत ना हो। किसी दूसरे दीन के साथ ये दीन शिरकत कहाँ कबूल कर सकता है, और कौन सा दीन है जो दूसरे दीन की शरीयत जो दूसरे दीन की शिरकत कबूल करता हो। हर दीन की तरह ये दीन भी यही कहता है कि इख्तदार खालिसतन और मुखलिसन मेरा होना चाहिए और हर दूसरा दीन मेरे मुकाबले में मغلوب हो जाना चाहिए, वरना मेरी पैरवी नहीं हो सकती। मैं होऊंगा तो दीन जमहूर ना होगा, दीन बादशाही ना होगा, दीन इश्तराकी ना होगा, कोई भी दूसरा दीन ना होगा, और अगर कोई दूसरा दीन होगा तो मैं ना होऊंगा, और इसी सूरत में महज मुझे हक मान लेने का कोई नतीजा नहीं। यही बात है जिसको कुरान बार बार दोहराता है। मसलन, वमा उमरु इल्ला लियाबुदुल्लाह मुखलिसीन लहुद्दीन हुनफा, सूरह बय्यना आयत 5। लोगों को इसके सिवा किसी बात का हुक्म नहीं दिया गया कि वो सब तरफ से मुंह मोड़कर अपने दीन को अल्लाह के लिए खालिस करके उसी की इबादत करें। हुवल्लज़ी अरसला रसूलहु बिलहुदा व दीनिल हक लियुज़हिरहु अलद्दीन कुल्लिही वलौ करिहल मुशरिकून, सूरह तौबा आयत 33। वही है जिसने अपने रसूल को हिदायत और दीन हक के साथ भेजा ताकि इसको पूरी जिन्स दीन पर गालिब कर दे, खास शिर्क करने वालों को ऐसा करना कितना ही नागवार हो। وقاتلوهم حتى لا تكون فتنة ويكون الدين كله لله, سورة انفال آیت 39। और उनसे लड़ो यहाँ तक कि फितना बाकी न रहे और दीन सारा का सारा अल्लाह के लिए हो जाए। ان الحکم الا للہ امر اللہ تعبد الا ایاہ، سورہ یوسف آیت 40۔ حکم اللہ کے سوا کسی کے لیے نہیں ہے، اس کا فرمان ہے خود اس کے سوا کسی کی عبادت نہ کرو۔ فمن کان یرجو لقاء ربہ فلیعمل عملا صالحا ولا یشرک بعبادت ربہ احدا، سورہ کہف آیت 110۔ تو جو کوئی اپنے رب کی ملاقات کا امیدوار ہو اس کو چاہیے کہ عمل صالح کرے اور اپنے رب کی عبادت میں کسی دوسرے کی عبادت شریک نہ کرے۔ الم تر الی الذین یزعمون انہم آمنوا بما انزل الیک وما انزل من قبلک یریدون ان یتحاکموا الی الطاغوت وقد امروا ان یکفروا به وما ارسلنا من رسول الا لیطاع باذن اللہ، سورہ نساء آیت 60-64۔ تو نے دیکھا نہیں ان لوگوں کو جو دعویٰ تو یہ کرتے ہیں کہ ہم ایمان لائے ہیں اس ہدایت پر جو تیری طرف اور تجھ سے پہلے کے نبیوں کی طرف اتاری گئی تھی، اور پھر ارادہ یہ کرتے ہیں کہ فیصلے کے لیے اپنے مقدمات طاغوت کے پاس لے جائیں، حالانکہ انہیں طاغوت سے کفر کرنے کا حکم دیا گیا تھا۔ ہم نے جو رسول بھی بھیجا ہے اسی لیے تو بھیجا ہے کہ اللہ کی اذن کے مطابق اس کی اطاعت کی جائے۔ اوپر میں عبادت اور دین اور شریعت کی جو تشریح کر چکا ہوں، اس کے بعد آپ کو یہ سمجھنے میں کوئی دقت نہ ہوگی کہ ان آیات میں قرآن کیا کہہ رہا ہے۔ اسلام میں جہاد کی اہمیت، اب یہ بات بالکل صاف ہو گئی کہ اسلام میں جہاد کی اس قدر اہمیت کیوں ہے۔ دوسرے تمام دینوں کی طرح دین اللہ بھی محض اس بات پر مطمئن نہیں ہو سکتا کہ آپ بس اس کے حق ہونے کو مان لیں اور اپنے اس اعتقاد کی علامت کے طور پر محض رسمی پوجا پاٹ کر لیا کریں، کسی دوسرے دین کے ماتحت رہ کر آپ اس دین کی پیروی کر ہی نہیں سکتے، کسی دوسرے دین کی شرکت میں بھی اس کی پیروی ناممکن ہے۔ لہذا اگر آپ واقعی اس دین کو حق سمجھتے ہیں تو آپ کے لیے اس کے سوا کوئی چارہ نہیں کہ اس دین کو زمین میں قائم کرنے کے لیے ایڑی چوٹی کا زور لگا دے، اور یا تو اسے قائم کر کے چھوڑیں یا اسی کوشش میں جان دے دیں۔ یہی کسوٹی ہے جس پر آپ کے ایمان اور اعتقاد کی صداقت پر کی جاتی ہے جا سکتی ہے۔ آپ کا اعتقاد سچا ہوگا تو آپ کو کسی دوسرے دین کے اندر رہتے ہوئے آرام کی نیند تک نہ آ سکے گی، کھجا کہ آپ اس کی خدمت کریں اور اس خدمت کی روٹی مزے سے کھائیں اور آرام سے پاؤں پھیلا کر سوئیں۔ اس دین کو حق مانتے ہوئے تو جو لمحہ بھی آپ پر کسی دوسرے دین کی ماتحتی میں گزرے گا اس طرح گزرے گا کہ بستر آپ کے لیے کانٹوں کا بستر ہوگا، کھانا زہر اور ہنزل کا کھانا ہوگا، اور دین حق کو قائم کرنے کی کوشش کیے بغیر آپ کو کسی کل چین نہ سکے گا۔ لیکن اگر آپ کو دین اللہ کے سوا کسی دوسرے دین کے اندر رہنے میں چین آتا ہو اور آپ اسی حالت پر راضی ہوں تو آپ مومن ہی نہیں ہیں، خواہ آپ کتنی ہی دل لگا لگا کر نمازیں پڑھیں، کتنے ہی لمبے لمبے مراقبے کریں، کتنی ہی قرآن اور حدیث کی شرح فرمائیں اور کتنا ہی اسلام کا فلسفہ بگارے، یہ تو ان لوگوں کا معاملہ ہے جو دوسرے دین پر راضی ہوں۔ رہے وہ منافقین جو دوسرے دین کی وفادارانہ خدمت کرتے ہوں یا کسی اور دین، مثلا دین جمہور کو لانے کے لیے جہاد کرتے ہوں، تو ان کے متعلق میں کیا کہوں؟ موت کچھ دور نہیں ہے، وہ وقت جب آئے گا تو جو کچھ کمائی انہوں نے دنیا کی زندگی میں